नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा यहाँहरूलाई स्वागत गर्छौँ। म नेत्र
अनि म निशा खुशी।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश एक कार्यालय विराटनगर र बिएफएम 91.2 ले तयार पारेको हो। यहाँहरूले मानवाधिकार शिक्षा कार्यक्रम हरेक साता यसै समयमा बिएफएम 91.2 सुन्न सक्नुहुनेछ।
यो कार्यक्रमलाई www.insec.org.np र www.inseconline.org मा चाहेको बेला सुन्न सक्नुहुनेछ। आजको कार्यक्रम हामीले ज्येष्ठ नागरिकको अधिकारका विषयमा केन्द्रित रहेर तयार पारेका छौं। नेपाल सरकारले ज्येष्ठ नागरिकको अधिकार र संरक्षणका लागि चालेका सकारात्मक कदम र ज्येष्ठ नागरिकको हितका लागि प्रदेश सरकारले उठाएका सवालमा चर्चा परिचर्चा गर्नेछौ।
कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला।
कार्यक्रमलाई अगाडि बढाउँ हाम्रो नियमित प्रस्तुति मानव अधिकार समाचारबाट।
कोरोना भाइरसको बहानामा सरकारी तथा निजी अस्पतालहरूले बिरामीको उपचार नगरेको विषयप्रति मोरङमा क्रियाशील मानव अधिकार कर्मीहरूले राज्य गम्भीर हुन आग्रह गरेका छन्। असोज 19 गते अधिकार कर्मीहरूले मोरङको विराटनगर स्थित जनआन्दोलन चोकमा एक घण्टा प्रतीकात्मक विरोध कार्यक्रम गरेका छन्। 2076 चैत्र 11 गते यता कोरोना भाइरसको बहानामा विराटनगरका निजी तथा सरकारी अस्पतालले उपचार नगर्दा सर्वसाधारण उपचारबाट वञ्चित भएको भन्दै सर्वसाधारणको उपचारको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन्। लकडाउनदेखि यता विराटनगरका अस्पताल ले कोरोना भाइरसको कारण देखाउँदै बिरामी भर्ना नगर्दा उपचार अभावमा प्रदेश एकमा 7 भन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेका छन्। नेपालको संविधानले स्वास्थ्य अधिकारलाई मौलिक हकको रूपमा व्यवस्था गरेको र प्राथमिक उपचारबाट कोही नागरिकलाई वञ्चित नगराइने कानूनमा व्यवस्था भए पनि महामारीका समयमा अस्पतालले बिरामीलाई भर्ना नलिँदा उपचार अभावमा सर्वसाधारणले ज्यान गुमाउनुपर्ने अवस्था रहेको मानव अधिकार कर्मी कोशराज नेउपाणेले बताउनु भयो। अधिकार कर्मीहरूले उपचारमा भेदभावको अन्त्य गर, बिरामी भर्ना नलिने अस्पताललाई कारवाही गर जस्ता नारा लेखेका प्लेकार्ड सहित प्रतीकात्मक रूपमा सरकार र अस्पताल सञ्चालकको ध्यान आकर्षण गराएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेशीय कार्यक्रम संयोजक बागमती कट्टेलले बताउनुभयो।
मानव अधिकारको प्रचार प्रसारले जनता आफ्नो अधिकारप्रति सचेत र जागरूक भएका छन्। इन्सेकले जनताको अधिकारबारे सुसूचित गर्ने कामलाई आफ्नो कर्तव्य ठानी मानव अधिकार सम्बन्धी कार्यक्रम उत्पादन गरी प्रसारण गर्दै आएको छ। स्थानीय र प्रादेशिक स्तरका मानव अधिकारका सवाललाई उठाउन र नागरिकलाई थप सुसूचित गर्नका लागि मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको स्थानीय प्रसारण आवश्यक ठानिएको हो। मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र सन् 1948 हरेक व्यक्तिको भेदभाव रहित ढंगले मर्यादित जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। सो दस्तावेजले आत्मसात गरेका मानव अधिकार सिद्धान्त र मूल्य मान्यताका आधारमा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध सन् 1966 एवं आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी महासन्धि सन् 1966 लगायत मानव अधिकार सम्बन्धी विभिन्न महासन्धिहरू पनि संयुक्त राष्ट्र संघले तर्जुमा गरिसकेको छ। नेपाल 9 ठूला महासन्धिहरूमध्ये 7 प्रमुख महासन्धिहरूको पक्ष राष्ट्र भइसकेको छ। नेपालले मानव अधिकार सम्बन्धी प्रमुख महासन्धिको पक्ष भएर अन्तर्राष्ट्रिय प्रतिबद्धता व्यक्त गरे तापनि मानव अधिकारका क्षेत्रमा प्रशस्त चुनौतीहरू रहेका छन्। ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 तथा ज्येष्ठ नागरिक सम्बन्धी नियमावली 2068 समेत तर्जुमा भइसकेको छ। नेपालमा आम जनसमुदायको जनसङ्ख्यामा वृद्धि दर 2.1% छ भने ज्येष्ठ नागरिकको जनसङ्ख्या वृद्धि दर 3.4% भइरहेको छ। ज्येष्ठ नागरिकको जनसङ्ख्या वृद्धि दर यसै अनुपातमा हुँदै गयो भने 2078 ज्येष्ठ नागरिकको जनसङ्ख्या 13,28,772 थप भई 37,27,772 पुग्न सक्ने अनुमान गर्न सकिन्छ। यसबाट सामाजिक सुरक्षा भत्ताको रकम पनि सोही अनुपातमा बढ्दै जान्छ। ज्येष्ठ नागरिकको अधिकार संरक्षणका निमित्त ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 व्यवस्था गरेको छ, जसमा अशक्त ज्येष्ठ नागरिक भन्नाले शारीरिक वा मानसिक रूपले अशक्त ज्येष्ठ नागरिक सम्झनुपर्छ भनी व्यवस्था गरेको छ। ज्येष्ठ नागरिकको सम्मान, पालन पोषण र हेरचाहमा ज्येष्ठ नागरिकलाई छुट र सुविधा दिने जस्ता व्यवस्था भएको देखिन्छ। ज्येष्ठ नागरिकको अधिकारको संरक्षण तथा सम्वर्धनका लागि छुट्टै निकाय नरहेको भए पनि राष्ट्रिय रूपमा राष्ट्रिय मानवाधिकार आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय महिला आयोग लगायत राष्ट्रिय आदिवासी जनजातीय उत्थान प्रतिष्ठान जस्ता संयन्त्रहरूको स्थापना गरिएको छ। ज्येष्ठ नागरिकका समस्या समाधान गर्नका लागि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले हेर्ने गरी व्यवस्था मिलाइएको छ। संयुक्त राष्ट्रसंघको साधारण सभाले 16 डिसेम्बर 1991 ज्येष्ठ नागरिकका सम्बन्धमा संयुक्त राष्ट्रसंघले स्वतन्त्रता सहभागिता हेरचाह आफैमा पूर्णता र प्रतिष्ठा सिद्धान्तहरूको घोषणा गरेको छ। आजको कार्यक्रममा हामीले प्रदेश एक सरकारले ज्येष्ठ नागरिकको अधिकार रक्षाका लागि के कस्ता नीति तथा कार्यक्रम सञ्चालन गरिरहेको छ भने प्रदेश एक सामाजिक विकास राज्य मन्त्री जसमाई गजमेरसँग कुराकानी गरेका छौँ। अब प्रस्तुत छ सोही कुराकानी।
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
प्रदेश एक सरकारले ज्येष्ठ नागरिक सम्बन्धी अहिले के कस्तो कामहरू गरिरहेको छ?
ज्येष्ठ नागरिकहरू हाम्रो सम्मानित व्यक्तित्व हुनुहुन्छ। उहाँहरूसँग लामो समयको एउटा चाहिँ इतिहास, उहाँहरूले जीवनकालमा भोग्नुभएका चाहिँ गाह्रा सजिला अप्ठ्यारा सबै कुराहरूको अनुभवहरूको सङ्गालो हुनुहुन्छ। त्यसो हुँदा राज्यको दायित्व, सरकारको दायित्व पनि उहाँहरूलाई कसरी चाहिँ सम्मानित जीवन यापन गर्नको निम्ति सहयोग गर्न सकिन्छ भन्ने नै महत्त्वपूर्ण कुरा हो। त्यसो भएको हुनाले हामीले प्रदेश सरकारको तर्फबाट चाहिँ यो ज्येष्ठ नागरिक समन्वय समिति पनि बनेको छ। त्यसको अन्तर्क्रियाहरू गर्ने कार्यक्रम हामीले बजेटमै व्यवस्था गरेका छौँ। त्यस्तै गरेर दुर्गम ठाउँका ज्येष्ठ नागरिकहरू जसले चाहिँ वृद्ध अवस्थामा आफ्नो दाँत चाहिँ खुस्किँदै जाने एउटा प्राकृतिक नियम हो, त्यो नियम लाई पनि चुनौती दिएर कम्तीमा हामीसँग अहिले त प्राविधिक कुरा, दाँत लगाउने कुरा छ, तर गरिब ज्येष्ठ नागरिकहरूले त्यो दाँत लगाउन नसकिरहेका दुर्गम गाउँहरूमा चाहिँ दन्त उपहार कार्यक्रम भनेर हामी स्थानीय तहसँगको साझेदारीमा चाहिँ ती विकट गाउँका गरिब चाहिँ ज्येष्ठ नागरिकहरूलाई दाँत लगाइदिने कार्यक्रमको निम्ति पनि हामीले चाहिँ बजेटको व्यवस्थापन गरेका छौँ। त्यस्तै गरेर हामीले ज्येष्ठ नागरिकहरू आज घरमा चाहिँ छोराछोरीहरू कमाउन जाने, हिजो जस्तो सबै परिवार एक ठाउँमा बस्न सक्ने अवस्था छैन, रोजीरोटीको सवालमा कोही चाहिँ बाहिर जाने, कतिपय मान्छेहरू जागिरमा जाने, कतिपय मान्छेहरू व्यापार गर्न जाने हुँदा घरमा एक्लो महसुस गरिराख्नु भएको हुन्छ र उहाँहरूले चाहिँ आफ्नै सक्रियतामा आज ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रहरू चाहिँ निर्माण गर्नुभएको छ। तर त्यसलाई सरकारको तर्फबाट त्यत्रो ठुलो सहयोग गर्न नसके पनि उहाँहरूलाई त्यो दिवा सेवा सञ्चालन गर्नको निम्ति थोरै भए पनि केही सहयोगहरू दिने गरेको पनि हामीले योजना बनाएका छौँ प्रदेश सरकारको तर्फबाट। त्यस्तै गरेर हामीले ज्येष्ठ नागरिकहरूलाई बस्नको निम्ति मोरङ जिल्लाको ग्रामथान गाउँपालिकामा त्यहाँ हाम्रो चाहिँ करिबन 11 बिघा जग्गा छ। त्यो जग्गाभित्र हामी सहाराविहीन सडक मानवहरू जो हुनुहुन्छ, कतिपय उमेरमै पनि सहाराविहीन, मानसिक सन्तुलन गुमाएको कारणले सहाराविहीन हुन पुग्नु भएको छ, कतिपय कोही आफन्तहरू नभएर पनि सहाराविहीन बन्न पुग्नु भएको छ, अन्तिममा चाहिँ सडकमा बास भइरहेका छ, त्यस्ता सहाराविहीन सबै मानव, त्यसमा ज्येष्ठ नागरिक पनि जो सहाराविहीन हुनुहुन्छ, त्यस्तै गरेर मानसिक सन्तुलन गुमेको छ, उहाँहरूको निम्ति बस्नको निम्ति हामीले ज्येष्ठ नागरिक चाहिँ ग्राम सँगसँगै त्यहीँ हामीले चाहिँ मानव सेवा आश्रम पनि बनाउने, बाल उद्यानहरू पनि बनाउने निर्णयका साथ अगाडि बढेका छौँ। यो कामको निम्ति विशेष गरेर ज्येष्ठ नागरिक ग्राम भन्दा पनि मानव सेवा ग्राम बनाउने कामको निम्ति चाहिँ मानव सेवा आश्रमले पनि 40% हाम्रो तर्फबाट पनि चाहिँ त्यहाँ साझेदारी हुन्छ र यो काम हामीले सँगसँगै अगाडि बढाउँ भनेर उहाँहरू लागिराख्नु भएको छ। फिल्ड हेर्ने आर्किटेक्ट इन्जिनियर श्रृङ्खला खतिवडाको नेतृत्वमा ल्याएर हामी त्यहाँ कस्तो व्यवस्थापन गर्न सक्छौँ त्यस कामको लागि पनि अगाडि बढिराखेको अवस्था छ र मन्त्रालय मानव सेवा आश्रम समेत सँगै मिलेर समग्रमा यस्तै नै जो वृद्ध आश्रमहरूमा आज आश्रित भएर कतिपय आमा बुवाहरू बसिरहनु भएको छ, त्यस्ता चाहिँ आश्रित आमा बुवा बसेका ठाउँहरूमा पनि केही न केही सहयोग पुर्याउने योजनाका साथ प्रदेश सरकार अगाडि बढिरहेको छ।
ज्येष्ठ नागरिकको समन्वय समिति हामीले प्रदेश नम्बर 1 बनाएको छ भन्नुभयो, यो समन्वय समिति प्रदेश स्तरमा छ अथवा जिल्ला स्तरमा छ र यसले के काम गर्ने गरेको छ?
यसमा त विशेष त ज्येष्ठ नागरिकको सन्दर्भमा हामी के गर्न सक्छौँ त्यो विषयमा नै छलफल गर्ने हो। जसको सवाल उसैको चाहिँ एउटा आवाज भयो भने, उसैको चाहिँ बोली भयो भनेदेखि आफ्नो समस्याहरू त सहज ढङ्गले राख्न सक्नुहुन्छ। अब एउटा युवालाई उसको युवा अवस्थाका समस्याहरूको बारेमा बढी बोध होला, तर वृद्ध अवस्थामा पर्ने समस्याहरू सबै आकलन गर्न नसक्ला। त्यसो हुँदा उहाँहरूले नै ती समस्याहरूलाई चाहिँ बैठक मार्फत ल्याउनु भयो भने त्यसमा सरकारले ध्यान दिनुपर्ने हुन्छ र त्यही अनुसारका आगामी दिनमा योजनाहरू पनि बनाएर अगाडि बढ्नुपर्ने हुन्छ। त्यसो हुँदा यसले चाहिँ एउटा महत्त्वपूर्ण ढङ्गले नै हामीलाई अगाडि दिनमा योजना कसरी बनाउने भन्ने सन्दर्भमा बल पुर्याउँछ भन्ने लाग्छ।
ज्येष्ठ नागरिकहरू अहिले पनि हामीले हेर्दाखेरि चाहिँ उहाँहरू आफ्नो सामाजिक सुरक्षा भत्ताको लागि घन्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था छ। यो अवस्था अन्त्य गर्नको लागि जस्तो प्रदेश सरकारबाट त्यस्तो कुनै नीतिगत व्यवस्था अथवा उहाँहरूलाई सहज रूपमा घरमै भत्ता पुग्नको लागि त्यस्तो कुनै योजनाहरू चाहिँ यहाँले सोच्नु भएको छ कि छैन?
विशेष त ज्येष्ठ नागरिकहरूलाई कतिपय पालिकाहरूमा त अब यो स्थानीय पालिकाहरूले नै यो चाहिँ व्यवस्था गर्ने, स्थानीय सरकारले नै यसलाई चाहिँ व्यवस्थापन गर्ने भएको कारणले गर्दाखेरि पनि ब्याङ्कहरूसँग समन्वय गरेर कम्तीमा घर घरमै पुर्याउन सक्ने वातावरण पनि कतिपय पालिकाहरूले गरिराखेको छ, तर धेरै ठाउँमा त्यो गर्न सकिएको छैन। त्यसलाई अगाडि चाहिँ लिएर जान सकिन्छ, त्यो व्यवस्थापन गर्न सकिन्छ।
ज्येष्ठ नागरिक कार्यक्रम गरिरहँदा मुख्य चुनौतीहरू चाहिँ के देख्नु भएको छ?
दुई तिनवटा कुरा हो। अब ज्येष्ठ नागरिकहरूको पनि कतिपयको चाहिँ भएर पनि त्यो भएका कुराहरूलाई चाहिँ सही ढङ्गले सदुपयोग गर्नको निम्ति त्यहाँ चाहिँ अब के भन्ने, परिवारको चाहिँ एउटा पर्याप्त समय नभएको, समय परिवारले व्यवस्थापन नगरेको कतिपय अवस्थामा रहन्छ भने सबभन्दा महत्त्वपूर्ण समस्या भनेको चाहिँ वृद्ध अवस्थामा गरिबीको कारणले पनि चाहिँ उहाँहरूले आवश्यक खानेकुराहरू चाहिँ खान नपाइराख्नु भएको, आवश्यक स्याहार सुसारहरू नपाइराख्नु भएको, समय दिन नसकिराखेको, यो खालका समस्याहरू नै विशेष महत्त्वपूर्ण समस्या हो।
भर्खरै यहाँले सुन्नुभयो प्रादेशिक सामाजिक विकास राज्य मन्त्री जसमाई गजमेरसँग गरिएको कुराकानी। श्रोता मित्र, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ मानव अधिकार शिक्षा रेडियो कार्यक्रमलाई। यो कार्यक्रम हरेक हप्ताको यसै समयमा यहाँले बिएफएम 91.2 सुन्न सक्नुहुनेछ।
कार्यक्रममा अपालो भएको छ जनमतको। आजको जनमतमा हामीले ज्येष्ठ नागरिकहरूलाई राज्यबाट कस्तो अपेक्षा राख्नु भएको छ भनी सोधेका छौँ। सुनौ उहाँको जवाब उहाँकै आवाजमा।
नारायण प्रसाद नेउपाने, ज्येष्ठ नागरिकले के दिन्छ? कसैलाई पनि आफ्नो परिवारभन्दा कसैलाई पनि हेरेकै छैन सरकारले, आफ्नै परिवार मात्रै हेर्नु। अब पहिले सरकारमा त यहाँ यसो छ नि त, पहिले एउटा राजाले खान्थ्यो भनेर भन्दै अब अहिले 601 खाँदैछ नि यहाँ, जम्मै उनीहरूकै पेट भर्न मात्रै छ। अब के ज्येष्ठ नागरिकलाई हेर्दैनन्? सकेदेखि दिए हुने, सक्दैन भने यो के अरे भ्रष्टाचार गर्न चाहिँ रोकेदेखि हुन्थ्यो। त्यति मलाई ज्येष्ठ नागरिकलाई उनीहरूले सरकारले दियोस् मलाई सुविधा पनि म भन्दिनँ, तर सकेदेखि दिँदा पनि खेर नजाने हो, होइन सक्दैन भनेर भन्दै यो भ्रष्टाचार चाहिँ रोक्नु पर्यो।
ज्येष्ठ नागरिकको विषयमा चाहिँ अहिलेसम्म मैले जानकारी पाएअनुसार, थाहा पाएअनुसार विभेद गरिएको छ। किन विभेद गरिएको छ भने यो जाति जुन विभाजन गरियो नि, यो भनेको संसारमा मैले बुझेको स्त्री र पुरुष, धरती र आकाश, यो दुईवटा कुरा हो। अब यसमा विभेद गरियो, अब कसैलाई 60 वृद्ध भत्ता दिने, हरेक सुविधा दिने, अब कसैका छोराछोरी साना हुन्छन् उनीहरूलाई सुविधा दिने, कसैका त्योभन्दा तन्नम गरिब हुन्छ, सडक छाप हुन्छ, उसले चाहिँ बाहुनको छोरो भएको नाताले उसले कुनै सुविधा पाउँदैन, त्यस कारणबाट ठुलो विभेद गरिएको छ यसमा।
सरकारले महिनाको 5,000 दिने बेलामा त्यस किसिमको प्रक्रियाहरू भइरहेको, हामीले भनेर पनि हुने होइन, त्यही सरकारको नीति दुनियाँलाई हामीहरूलाई त बाटो भन्ने हो भने काम अब बुझावटमा काम गर्न सकिँदैन, सुविधा जति हुन्छ त्यो दिँदा हुन्छ।
मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्न हुन पनि हामी अनुरोध गर्दछौँ। हामीलाई पत्रचार गर्ने ठेगाना रहेको छ मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, प्रदेश एक कार्यालय विराटनगर।
साथै हामीलाई viratnagar@insec.org.npमा पत्र पठाउन र facebook.com/insecradio मा कमेन्ट लेख्न सक्नुहुनेछ।
श्रोता मित्र, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। आजको कार्यक्रमबाट साथी नेत्रसँगै म निशा खुशीलाई बिदा दिनुहोस्।
नमस्कार।